94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
अब प्रस्तुत छ पश्चिम डायरी।
पश्चिम डायरी का साथमा
टिभी हेर्ने इन्टरनेशनल तरिका, दिस होम डिलाइटफुल लाइफस्टाइल।
नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिम डायरीमा राकेश मिश्र र तुला अधिकारीको हार्दिक स्वागत छ। बिहानको पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
ढुकुटीमा लगानी गर्ने नेपालगञ्जका दर्जनौ महिला ठगी, 4 करोड लगानी डुब्यो, कानुनी उपचार नपाएपछि पीडितहरू बिचल्लीमा।
बर्दिया ट्राफिकद्वारा भारतीय नम्बरका सवारी जाँचमा कडाई, 3 दर्जन भारतीय नम्बरका अवैध सवारी साधन नियन्त्रणमा।
बाँकेमा सुविधायुक्त नयाँ गाडी चलाउने प्रतिस्पर्धा, मुक्त कमलहरीले सञ्चालन गरेका सहकारीलाई मलखात कारोबार अनुमति माग।
र कर्णाली प्रदेशको बैठक रारातालमा बस्ने, डिपिएल क्रिकेटमा रूपन्देही च्यालेन्जर्सको प्लेअफमा पुग्ने सम्भावना समाप्त।
सूचना उपरोक्त सम्बन्धमा नेपाल नेत्र ज्योति संघ, राप्ती आँखा अस्पताल, रक्षा चौर तुलसीपुर दाङको प्राविधिक सहयोग तथा आई केयर एनएबीपी नर्वेको आर्थिक सहयोग, कालीमाटी गाउँपालिका तथा नेपाल रेडक्रस सोसाइटी उपशाखा कालीमाटी रामपुर सल्यानको स्थानीय व्यवस्थापनमा तपसिलको मिति, समय र स्थानमा निशुल्क आँखा शिविर हुने भएकोले मोतीबिन्दु तथा सम्पूर्ण आँखाका रोगीहरूले सम्पर्क गरी मौकाको फाइदा लिन हुन जानकारी गराइन्छ। तपसिल मिति यही चैत्र 26 र 27 गते, समय बिहान 10 बजेदेखि 4 बजे। स्थान स्वास्थ्य चौकी कालीमाटी रामपुर सल्यान। पुनश्च अपरेशन गर्नुपर्ने बिरामीले खाना बस्तको व्यवस्था आफैले गर्नुपर्नेछ, चस्मा निशुल्क हुने छैन। थप जानकारीको लागि राप्ती आँखा अस्पताल तुलसीपुर 4 रक्षा चौर दाङ, फोन नम्बर 082-520-165।
पश्चिम डायरीको सुरुमा ढुकुटीमा चर्को ब्याज आउने लोभमा लगानी गर्ने नेपालगञ्जका दर्जनौ महिला ठगिएको सन्दर्भ छ। 4 करोड बढी लगानी डुब्यो, उनीहरू कानुनी उपचार नपाएपछि पत्रकार सम्मेलन गरेर गुहार माग्दैछन्। बैङ्कको अर्थव्यवस्था कमजोर भई ऋण लगानी हुन नसकेका बेला सहरमा सहजै करोड बढी ऋण मौखिक जमानीमा परिचालन हुने गरेको तथ्य बाहिर आएको छ। त्यसका लागि नेपालगञ्जमै वित्तीय गृह नै सक्रिय देखिएको हो। समाजमा बढ्दो आर्थिक अविश्वसनीयताले पनि वित्तीय गृह र ढुकुटी कारोबारीलाई असर पार्न सकेन भन्ने पनि खुलेको छ। कारोबारमा संलग्न दर्जन बढी महिलाले आफू ठगिएको गुनासो गर्दै हिजो नेपालगञ्जमा पत्रकार सम्मेलन गरेका छन्। सरकारले घरसारमा लेनदेन गर्नका लागि कागजी प्रक्रियाहरू निर्धारण गरेको छ। तमसुक, दृष्टिबन्धक, भरपाई लगायतका माध्यमबाट गाउँघरमा हुने सामान्य कारोबारमा कानुनले अधिकतम 10% वार्षिक ब्याज लिन पाउने व्यवस्था छ। कुनै पक्षलाई मर्का पर्दा अदालतबाट न्याय प्राप्त गर्न सक्ने व्यवस्था छ। सो व्यवस्था र आर्थिक अनुशासन नियम विपरीत मनलाग्दो ब्याज कमाउने लालचमा डुबेका दर्जन बढी महिलाले न्याय नपाएको गुनासो गर्दै पत्रकार गुहारेका हुन्। कुनै कागज वा लिखित प्रमाण बिना मौखिक जमानीमा झन्डै 4 करोड बराबरको ठगी भएको खुलासा ती महिलाहरूले गरेका छन्। 2070 सालबाट नै कारोबार गरिरहेका र रकम लेनदेन भएको समय अवधिमा ब्याज नपाएपछि अड्किएको समस्या थप लगानीबाट मात्र फुकाउन सकिने आश्वासनमा फँसेका अधिकांश महिलाहरूको पुँजी करिब 4 करोड रहेको छ। उनीहरूलाई नेपालगञ्जकी मिना सिजापतिले महँगो ब्याजको लोभमा फसाएको उनीहरूको आरोप छ। पीडित भनिएका महिलाहरूले मिना सिजापति, शर्मिला भण्डारी र रञ्जन टण्डनले आफ्नो रकम सापट्टि लिएर भागेको आरोप लगाएका छन्। उनीहरूलाई केही महिलाले आफ्नो घर जग्गा जिन्सी समेत सुम्पेका छन्। निकट स्रोतका अनुसार घटनाकी नाइके मिनाले आफ्नी सहोदर छोरी शर्मिलालाई प्रयोग गरेर रकम असुली गर्नु गरेको खबर आजको दैनिक नेपालगञ्जमा विनय दीक्षितले लेख्नु भएको छ।
नेपालगञ्ज र आसपास क्षेत्रमा सिन्डिकेट तोडेर सुविधायुक्त गाडी चलाउन यातायात व्यवसायबीच प्रतिस्पर्धा नै चलेको छ। यहाँका भेरी, बागेश्वरी, नागरिक, नेपाल नमस्ते नेपाल यातायात लगायत दर्जन समितिले आन्तरिक र बाह्य रूटमा सुविधायुक्त गाडी थपिरहेका छन्। अहिले रुपैडिया नेपालगञ्ज कोहलपुर रूटमा चल्ने नगर यातायातले समेत सुविधायुक्त गाडी हालेका छन्। नेपालगञ्जबाट सञ्चालन हुने रुटमा पुराना गाडी मुस्किलले देख्न सकिन्छ। भेरी यातायात प्रणालीले नेपालगञ्जदेखि काठमाडौँसम्मको रुटमा बिरामीका लागि अक्सिजन सहितको सिट व्यवस्था, ओछ्यान जस्तै बेड र जिपिएस जडान गरिएका अत्याधुनिक गाडी करिब एक वर्षदेखि सञ्चालनमा ल्याएको अध्यक्ष राजेन्द्र गिरीले बताउनुभयो। कृष्णप्रसाद गौतमले कान्तिपुरमा खबर लेख्नु भएको छ।
एक दिनै भन्सार सुविधा लिएर भारतीय नम्बर प्लेटका सवारी साधन नियम विपरीत महिनौसम्म नेपालमै राख्ने र सञ्चालन गर्ने क्रम नरोकिएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाले कारवाही प्रक्रिया अगाडि बढाएको छ। एक दिने सुविधा लिएका सवारी साधन नफर्कदा सुरक्षा जोखिम समेत बढ्ने भएकाले प्रहरीले निगरानी बढाउन सुरु गरेको हो। भारतबाट आउने सर्वसाधारणलाई नेपाली बजारसम्म दिनभर किनमेल भेटघाट गर्न सुविधा स्वरूप दिनभर भन्सार सुविधाका पास लिएका यस्ता सवारी साधन रातको 12 बजेभित्र भारत फर्किसक्नुपर्छ। तर बर्दियामा त्यसो नगरी महिनौसम्म निर्वाध सञ्चालन गरिँदै आएको पाइएपछि ट्राफिक प्रहरीले सवारी साधन नियन्त्रणमा लिन सुरु गरेको हो। 3 दर्जनभन्दा बढी अवैध रूपमा नेपालमै सञ्चालन गरिएका भारतीय नम्बरका सवारी साधनलाई नियन्त्रणमा लिई कारवाही गरिएको प्रहरीले जनाएको छ। भन्सार नियमानुसार भारतीय सवारीमा कारका लागि दैनिक 452 र मोटरसाइकलका लागि 113 रुपियाँ राजस्व तिर्नुपर्छ। राजस्व तिरेर पास लिएका सवारी वर्षमा 30 दिनसम्म मात्र नेपालभित्र रहन पाउने प्रावधान छ। बर्दियामा अहिले 200 भन्दा बढी 4 पाङ्रे र 400 भन्दा बढी 2 पाङ्रे भारतीय नम्बरका सवारी साधनहरू नियमित रूपमा अवैध रूपमा सञ्चालनमा रहेका छन्। एम घिमिरेले दैनिक नेपालगञ्जमा खबर लेख्नु भएको छ।
प्रदेश 5 का कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री आरती पौडेललाई मुक्त कमलहरी विकास मञ्चले हिजो घोराईमा विभिन्न मागसहित ज्ञापन पत्र बुझाएको छ। मञ्च केन्द्रीय अध्यक्ष सुनिता चौधरीले मुक्त कमलहरीले भोग्नु परेका समस्या समाधानको पहल गरिदिन अनुरोध गर्दै 14 बुँदे ज्ञापन पत्र बुझाएका हुन्। ज्ञापन पत्र बुझाउँदै चौधरीले प्रदेश 5 का 3 जिल्लामा मुक्त कमलहरीद्वारा सञ्चालित 23 सहकारीलाई मलखादको कारोबार र सुपथ मूल्य पसल सञ्चालन अनुमतिका लागि अनुरोध गर्नुभयो। कान्तिपुरमा खबर छ।
प्रदेश 7 को हिजो बसेको प्रदेश सभा बैठकमा विधायन तथा प्रदेश मामिला समितिले आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक 2074 सुझावसहित प्रस्तुत गरेको छ। समितिका ज्येष्ठ सदस्य कृष्णराज सुवेदीले बैठकमा छुटेका र केही संशोधन गर्नुपर्ने विषयमा सुझाव प्रस्तुत गर्नुभएको दिलबहादुर छत्यालले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ। त्यस्तै कर्णाली प्रदेश सरकारको आगामी मन्त्री परिषद बैठक वैशाख 1 गते मुगुको रारातालमा बस्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा बस्ने बैठकका मुख्य एजेन्डा तय भएको प्रदेश सरकारले जानकारी दिएको छ। कार्यवाहक मुख्यमन्त्री प्रकाश ज्वालाको अध्यक्षतामा हिजो बसेको बैठकले चीनसँगका नाका सञ्चालन, सुर्खेतदेखि हिल्सासम्मको सडकलाई प्रधानमन्त्री पर्यटन मार्ग घोषणा, कर्णाली र भेरी करिडोरलाई राष्ट्रिय गौरवको आयोजनामा राख्ने एजेन्डा तय गरेको हो। यस्तै प्रदेश राजधानी वीरेन्द्रनगरमा मेडिकल कलेज स्थापना, कर्णालीलाई ग्रीन प्रदेश घोषणा लगायतका एजेन्डा पनि प्रदेश मन्त्री परिषद बैठकमा पेश हुनेछन्। नगेन्द्र उपाध्यायले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ। पश्चिम डायरीमा यो वर्ष आँप उत्पादन बढी हुने पालो,
के तो सस्ता होगा 30 रुपियाँ 25 रुपियाँ किलो, ऐसे ही बिकेगा 20 रुपियाँ किलो, ज्यादा हुआ है पैदावार क्या।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्, अहिलेलाई व्यापारिक विश्राम।
हरि शरणम। ओहो जेठे नानी
नमस्कार है आमा।
नमस्कार, नमस्कार।
आज त आमा छोरा नै पो तरकारी केलाउँदै हुनुहुन्छ त।
आज हाम्रो टोलको साना तरकारी व्यवसायको मिटिङ छ अरे, बुहारी तिनजना तयार हुँदैछ अनि आमा छोरा जुट्यौँ।
आहा, साह्रै खुसी लाग्यो है यो कुरा सुनेर चाहिँ। यसरी घर परिवारको सहयोग पाए पो महिला अघि बढ्न पाउँथे।
हो नि बहिनी,
कृषिमा महिलाको योगदानको कदर गरौँ। चुलो चौकोदेखि खेतीबारीसम्मको काम मिलिजुली बाँडौँ।
सही हो।
कौशल्य मेमोरियल अस्पताल हवलदारपुर बाँके हाम्रा सेवाहरू
24 घन्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोर्नी तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग असहाय एकल महिला मुक्त कमैया हलिया ज्येष्ठ नागरिक
नागरिक प्रेस मजदूर रिक्सा मजदूरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाके।
फोन नम्बर 081-414-007 र 98-482-63-399।
पशुपालक कृषकहरूलाई खुसीको खबर। राप्ती सुनारी गाउँपालिकाको पशु सेवा शाखाले यही माघ महिनादेखि गाई भैँसी र बाख्रामा कृत्रिम गर्भदान मार्फत नस्ल सुधार सेवा सञ्चालन गरिरहेकोले सेवा एवं सल्लाहको लागि तपसिल अनुसारको ठेगानामा सम्पर्क गर्न हुन अनुरोध गरिन्छ। पशु प्रजनन केन्द्र अगैया, पशु प्रजनन केन्द्र फतेपुर, पशु सेवा केन्द्र ढकेरी, कुसुम, धामपुर तथा आफूलाई पाएक पर्ने कुनै पनि पशु सेवा केन्द्रमा सम्पर्क गर्न सकिन्छ। सम्पर्क व्यक्ति बडेलाल कोहार, पशु चिकित्सक। सम्पर्क नम्बर 98-478-92-807।
यो कृष्ण सार FM
94 MHz। कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 MHz नेपालगञ्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
अहिले बाँकेका फलफुल किसानहरूका खेतबारीमा लह लह आँपका चिचिला देख्न पाइन्छ। यो वर्ष उसै पनि आँप बढी फल्ने पालो छ। एक वर्ष कम र अर्को वर्ष बढी फल्ने आँपको विशेषता हो। आँधीहुरीले धेरै असर गरेन भने बढी फलेका वर्ष बजारमा आँप सस्तो पनि पाइन्छ। फलफुलको राजा मानिएको आँप नेपालगञ्जको प्रख्यात फलफुल पनि हो। सुनौ बाँकेमा आँप उत्पादनबारे शम्भु थारूको एक सामग्री।
बाँकेमा 950 हेक्टरमा आँप खेती गरिएको छ, जसमा 740 हेक्टर क्षेत्रफलमा फल लाग्ने उत्पादनशील आँप रहेको छ। तुलनात्मक रूपमा आँप खेती यो वर्ष बढी हुने अनुमान गरिएको छ। यो वर्ष आँप पहिलेदेखि नै बढी फलेको देखिएको व्यापारी तथा कृषि विज्ञहरूको भनाइरहेको छ। एक वर्ष बढी फल्ने र अर्को वर्ष नफल्ने वा कम फल्ने प्राकृतिक गुण रहेको फल हो। यो वर्ष बढी आँप फलेको हुनाले आँप सस्तोमा बिक्री हुने बताउनुहुन्छ जिल्ला अदालत अगाडि फलफुल बिक्री गर्दै आउनुभएका फलफुल व्यापारी गुड्डु कुरैसी।
आमको सिजनमा सबसे ज्यादा दशहरी आम बिक्ता है। दशहरी ज्यादा लोग पसन्द करते हैं। दशहरी आम वो अच्छा होता है, खाने में एकदम मीठा होता है। उसके बाद में मालदा, जिसको लेंगड़ा बोलते हैं, मालदा आम ज्यादा बिकता है। और एक चौसा हो गया और सफेदा आम हुआ, ये सब बिकता है। आपके तो सस्ता होगा, 30-25 रुपया किलो ऐसे ही बिकेगा, 20 रुपया किलो ज्यादा हुआ है पैदावार क्या?
आँप रोपेको 4 वर्षमा आँपबाट फल लिन सकिन्छ, तर 6 वर्षमा आँपबाट पूर्ण रूपमा आमदानी गर्न सकिन्छ। बाँकेमा दशहरी, मालदा, सफेदा, बम्बई गिरिन, अमरपाली, कलमी जातको आँप पाइन्छ भने टुल्मी, नेङ्ग्रा, साउनी लगायतका आँपहरू पनि पाइन्छ। यी आँपको व्यापार पनि भइरहेको पाइन्छ। बाँकेमा आँपको माग बढ्दै गएको छ, तर माग बराबरको उत्पादन भने हुन सकेको छैन। बाँकेमा माघको 50% उत्पादन हुन सकेको छ भने बाँकी 50% माग भारतबाट आपूर्ति भइरहेको छ। बाँकेमा आँप धेरै जात को बजारमा देखिए पनि विशेषता दशहरी जातको आँप बढी बिक्री हुने गरेको बताउनुहुन्छ फलफुल व्यापारी अब्दुल इस्लाम।
बाँके जिल्लामा सबसे ज्यादा आम बिकता दशहरी। अब लोग चोइस करते दशहरी को, बाकी आम तो बहुत है लेकिन सबसे ज्यादा बिकता दशहरी। खाने में टेस्ट होता है इसलिए लोग ज्यादा पसंद करते हैं, रस ज्यादा होता है। मालदा बिकता है, चौसा बिकता है, आम बड़ा चौसा होता है और उससे सब छोटा ही होता है। लोकल में एक ही आम है कुटमी।
बाँकेको खजुरा, सीतापुर, कोहलपुर र नेपालगञ्जको पुरैना र पुरैनी आँप खेतीका लागि पकेट क्षेत्रको रूपमा परिचित ठाउँ हुन्। यी ठाउँहरूमा व्यावसायिक रूपमा आँप खेती भइरहेको छ। आँप खेती गर्नका लागि कृषि विकास कार्यालयले आँपको बिरुवा पनि प्रत्येक वर्ष वितरण गर्दै आएको छ। आँप खाना र यसको विभिन्न परिकार बनाउन सकिने हुनाले नै होला यसलाई फलको राजा भनिन्छ। सुनौ नेपालगञ्जमा फलफुल बिक्री गर्दै आएका बर्दिया राजापुरका व्यापारी मुन्ना आस्मीको भनाई।
हामी दशहरी भी बेची थे, चौसा भी बेची थे और सफेदा भी बेची थे और तो लोकल आम भी मिला था, जैसे कि तुकमी है और नेंगड़ा है, यही सब आम मिला था। ज्यादातर आदमी यहाँ के आदमी दशहरी और चौसा ज्यादा मन पड़ावा थे क्योंकि उनके स्वाद दूसरा होते, बहुत मीठा स्वाद होते हो। फल में सबसे एक नंबर माना जाते थे आप, खावे में और हर तरीके से आदमियों का खाए लेते, बनाए भी लेते।
आँप एउटा पौष्टिक तथा स्वादिलो फल हो। शरीरलाई चाहिने पौष्टिक तत्त्व आँपबाट प्राप्त हुन्छ। आँप मन नपराउने कमै मानिस हुन्छन्। आँपलाई एक वर्षसम्म चिस्यानमा भण्डारण गरेर राख्न पनि सकिन्छ। तर आँप खेती गर्दा आँपमा विभिन्न किसिमका किरा रोग लाग्ने र हावाहुरीले आँपको दाना र फुल झार्ने जस्ता समस्याहरू पनि हुन्छन्, जसले गर्दा आँप जोगाउन समस्या हुन्छ। सुनौ कृषि विज्ञ अब्दुल रहमानको सुझाव।
यस्तो छ, आँप चाहिँ आँपलाई फलको राजा पनि भनिन्छ। त्यसो यहाँको लागि आँप प्रसिद्ध आँप हो, तर यहाँ व्यावसायिक रूपमा आँप खेती गरिएको कम पाइएको छ। कारण के भने कृषकहरूले त्यसको देखरेख गर्दैनन्, त्यस कारणले उत्पादनमा कमी आउँछ। किनभने हरेक बोट बिरुवाले फल दिनको लागि, उत्पादन दिनको लागि केही न केही पोषक तत्त्वहरूको आवश्यकता पर्छ, गोडमेलको आवश्यकता पर्छ, फसल सुरक्षाको आवश्यकता पर्छ। यो सबैमा किसानहरूको ध्यान कमै पुगेको हुनाले प्रायः जसो बोट छन् तर स्वस्थ बोट नभएर अलिक फल लागे पनि झरिहाल्ने, सानो लाग्ने, कम लाग्ने आदि जस्ता समस्याहरू छन्। आँपमा खास गरी के हुन्छ भने एउटा भन्छ अल्टरनेट बियरिङ भने, एक साल फल धेरै आउने, अर्को साल कम आउने। जुन यहाँ मैले देखेको त्यो लगाएको बोटहरूको काटछाँट नगरेर अनावश्यक शाखा प्रशाखाहरू हुँदाखेरि रोग किराहरू माकुराहरू त्यसैमा अनावश्यक फुलहरू दिन्छन्, अनि त्यसमा प्रकाशको रोशनी नपुगेको हुनाले जुन बोट बिरुवाले प्रकाशको उपस्थितिमा कार्बन डाइअक्साइड र पानीको प्रयोगले जुन एउटा चाहिँ तपाईँको हामी फोटोसेन्थेसिस प्रक्रिया भन्छौँ, त्यसबाट जुन कार्बोहाइड्रेट बनाएर बोट बिरुवाले आफै प्रयोग गर्ने प्रक्रिया छ त्यो कम हुन जान्छ। अनि त्यसैले काटछाँट छैन, त्यसले ट्रेनिङ पोनिङ भनिन्छ, अनावश्यक शाखाले हटाइदिनुपर्ने, सही सही शाखाले राख्नुपर्ने र शाखा प्रशाखाहरू कम भएपछि फल पनि ठुलो हुन्छन् र मल खादहरू पनि दिनुपर्ने हुन्छ। जस्तो तपाईँको चाहिँ अब यो फागुन महिनाभन्दा पहिले उसको बोटको जरको चारैतिर अलिअलि टाढा रिङ बनाएर त्यसमा चाहिँ केही खादहरू हाल्नुपर्छ। गोडमेल गऱ्यो भने त्यो बगैँचाभित्र भएका जति चाहिँ किरा फटेङ्ग्राहरूका लार्वाहरू अन्डा फुलहरू हुन्छन् तिनीहरू सबै मरेर जान्छन्। जस्तो तपाईँको एउटा फ्रुट फलाइ हामी सुनेछौँ, आँप हेर्दाखेरि स्वस्थ हुन्छ तर त्यसको भित्र किरो हुन्छ। अब त्यो फ्रुट फ्लाइले के गर्छ भने आँपको बोक्राभित्र उसको फुल पार्ने एउटा सियो जस्तो ओभिपोजिटर हुन्छ, फुलको बोक्राभित्र त्यो सियो जस्तो छिराएर भित्र फुल पारिदिन्छ, माथि केही देख्दैन। त्यो अन्डा बच्चा केही अन्डाबाट केही बेरमै लार्वा तयार हुन्छन्, त्यसले आँप खान्छन् अनि आँप झर्छ। त्यस कारणले गोडमेल गऱ्यो भने यिनी जुन मैले भने म्याङ्गो मिली बाग, म्याङ्गो मिली हापर अनि चाहिँ फ्लाई, यिनी धमेरा, यिनीहरू किराहरू बढी लाग्ने भएको हुनाले यिनीहरूको नष्ट हुन्छ।
पशुजन्य उत्पादन बढाउन पशुमा प्रयोग गरिने विभिन्न औषधिको असर मानिसको स्वास्थ्यमा पर्ने गरेको छ। पशुजन्य उत्पादन बढाउन प्रयोग गरिने विभिन्न एन्टिबायोटिक औषधिले मानव स्वास्थ्य समस्यामा परेको पशु चिकित्सकको भनाइ छ। पशुमा दिएको औषधि 52% अवशेष मानिसमा देखिएको एक तथ्याङ्कले देखाएको छ। गणेश शर्माले अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ।
वडाबाट नागरिकता तथा अन्य सिफारिस गर्दा आवश्यक कागजात नपुर्याएरै वडा अध्यक्षहरूले सिफारिस गर्दा इलाका प्रशासन कार्यालयमा कोहलपुरमा शास्ति हुने गरेको पाइएको छ। वडा अध्यक्षहरूको अनभिज्ञताका कारण हचुवाको भरमा कागजात नपुर्याएरै सिफारिस गरिदिँदा नागरिकता दिन शास्ति हुने गरेको इलाका प्रशासन कार्यालय कोहलपुरका प्रमुख दत्तराज हमालले बताउनुभयो। कविन्द्र परियारले मिसन टुडे दैनिकमा खबर लेख्नु भएको छ।
विश्व स्वास्थ्य दिवसको अवसरमा 3 प्रदेशमा कार्यरत स्वास्थ्य प्राविधिकहरूको भेला नेपालगञ्जमा हुने भएको छ। रेडियोलोजिकल सोसाइटी प्रदेश 5 टेक्नोलोजी र रेडियोग्राफरहरूका लागि सचेतनामूलक कार्यक्रम गर्न लागेको पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो। भोलि हुने कार्यक्रममा प्रदेश 5, 6, र 7 विभिन्न अस्पताल र क्लिनिकहरूमा कार्यरत 200 बढी स्वास्थ्य प्राविधिकहरू सहभागी हुने आयोजक संस्थाका सदस्य सन्दीप मिश्रले जानकारी दिनुभयो।
पश्चिम डायरीमा बलात्कारका दोषी प्रति नागरिक आक्रोश।
हाम्रो देशमा एउटा जुन फाँसीको कानुन छैन नि, त्यो चाहिँ हुनुपर्छ के, तब दोहोरिँदैन के त्यो घटनाहरू।
लगायतका सामग्री बाँकी नै छन्, अहिलेलाई फेरि व्यापारिक विश्राम।
आन्तरिक राजस्व कार्यालय नेपालगञ्जको अनुरोध। आर्थिक वर्ष 2074-75 को आयकरको दोस्रो किस्ता रकम यही चैत्र मसान्तभित्रै दाखिला गर्न हुन अनुरोध छ। साथै तपाईँले तिर्न बुझाउन बाँकी रहेको आयकर, अग्रिम रकम, मूल्य अभिवृद्धि कर लगायत सबै कर रकम तुरन्त दाखिला गर्नुहोला। कर तिर्न बाँकी रहेका करदाताको कारोबार रोका गर्ने, बैङ्क खाता रोका गर्ने लगायतको कानुनी कारवाही गरेर बक्यौता कर असुल पर गरिने समेत जानकारी गराइन्छ। आन्तरिक राजस्व कार्यालय नेपालगञ्ज।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स धम्बोजी गुल्मा पछाडि फोन नम्बर 081-528-011-528-012।
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय दैनिक नेपालगञ्ज।
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
दैनिक नेपालगञ्ज अब रंगीन कलेबर र ब्रडसिट साइजमा प्रदेशभरि।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जको उत्पादन पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएममा पनि प्रसारण भइरहेको छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। बढ्दो महिला हिंसाका सन्दर्भमा सिबी नेपालले हिजो नेपालगञ्जमा पत्रकारहरूसँग अन्तर्क्रिया गरेको छ। बालिका तथा महिलाहरूमाथि बलात्कार र हिंसाका घटना बढ्दै जान थालेपछि रोकथामका उपाय खोजी गर्न भन्दै छलफल गरिएको सिबिनका क्षेत्रीय प्रमुख सिद्धराज पनेरुले बताउनुभयो। सरकारी तथा गैर सरकारी निकायको सामूहिक प्रयासबाट मात्र बालिका तथा महिलामाथि हुने बलात्कार र हिंसा रोकथाम गर्न सकिने सहभागीहरूले धारणा राखेका थिए। यसैबीच सहकर्मी रजनी योगीले बलात्कार जस्तो जघन्य अपराधमा संलग्न दोषीहरूलाई कस्तो कारवाही हुनुपर्ला भनेर सर्वसाधारणलाई सोध्नु भएको छ। सुनौ आजको नागरिक आवाज।
कृष्णप्रसाद कणेल, सजाय त बलात्कार गर्छ नि, कडा भन्दा कडा कारवाही गर्नुपर्छ र समाजले पनि त्यसको लागि केही हेर्नुपर्छ र सम्बन्धित व्यक्ति पनि सजग भएर हिँड्दा राम्रो हुन्छ र गार्जियनले पनि मेरो बच्चा कहाँ गइरहेको छ, के गरिरहेको छ भनेर उसले पनि केही बुझ्नुपर्छ।
टिका कणेल हो। कारवाही गराउनु पर्यो, आफ्नो घर परिवारले पनि हेर विचार गर्नु पर्यो, मैले आफै पनि सचेत हुनु पर्यो, आफैले आफ्नो आफ्नो सुरक्षा आफैले गर, अर्काले गरेर हुँदै।
रामप्रसाद गेवाली, रोगिनको लागि त अब हाम्रो देशमा अब यो फाँसीको सजाय छैन, फाँसीको सजाय भए अब हेरै अब मरिन्छ, हामीले केही गर्न हुँदैन भन्ने हुन्थ्यो, अब त्यो नहुनाले अब हदैसम्मको सजाय के हुन्छ त्यही दिनुपर्छ।
गीता थापा, हाम्रो देशमा एउटा जुन फाँसीको कानुन छैन नि, त्यो चाहिँ हुनुपर्छ के, तब दोहोरिँदैन के त्यो घटनाहरू। अब त्यो नभएपछि सामान्य उसले चाहिँ नि उसलाई अलि दिन चाहिँ दुःख दे यस्तो गरिन्छ अनि छोडिन्छ, अनि हुँदाखेरि उनीहरूले झन बढावा हुन्छ।
रमा नेपाल, पहिला जनचेतना शिक्षा दिएर त्यसपछि पनि यिनीहरूले नराम्रो क्रियाकलापहरू गरे भने चाहिँ यिनीहरूलाई एउटा यस्तो सजाय दिनुपर्छ कि आजीवन जेल सजाय दिएर यिनीहरूलाई चाहिँ जेलबाट बाहिर निस्किन नपाउने, यिनीहरूले जीवनमा कुनै पनि अपराधहरू गर्न नपाउने, त्यहाँबाट छुटेर यस्तो सजाय दिनुपर्छ होला जस्तो मलाई लाग्छ।
बाँकीको खेलकुद विकासमा व्यावसायिक क्षेत्रको लगानी र आकर्षण बढ्न नसकेको चिन्ता व्यक्त गरिएको छ। हिजो नेपालगञ्जमा निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपालगञ्ज उद्योग वाणिज्य सङ्घ र त्यसका वस्तुगत सङ्घ संस्थाहरूसँगको बैठकमा खेलकुद क्षेत्रका अगुवाहरूले खेलकुदको व्यवसायीकरणमा जोड दिएका थिए। खेलकुद क्षेत्रमा इतिहासकै सबैभन्दा ठूलो लगानी र सक्रियता नेपालगञ्जमा भित्रिएको छ। राष्ट्रिय खेलकुद परिषदका सदस्य विनोद मैनालीले व्यावसायिक क्षेत्रका अगुवा प्रतिनिधिहरू बीच हिजो भन्नुभयो, तर यसको अपनत्व र आकर्षण बढाउनेतिर ध्यान पुगिरहेको छैन। मैनालीले 135 करोड रुपियाँ नेपालगञ्ज र आसपासका क्षेत्रमा राष्ट्रिय खेलकुद परिषद मार्फत परिचालन हुन लागिरहेको जानकारी दिँदै यति ठुलो रकम परिचालित हुनुको अर्थ यस क्षेत्रको समग्र कारोबारमा सकारात्मक प्रभाव पर्नु हो। आगामी 2075 मङ्सिरमा पूर्व घोषणा गरिएको 8 राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि व्यावसायिक ऐक्यबद्धता जनाइएको छ। दैनिक नेपालगञ्जमा खबर छ।
महेन्द्रनगर युनाइटेडसँग हिजो 4 विकेटको हार भोगेपछि रूपन्देही च्यालेन्जर्सको रुस्लान धनगढी प्रिमियर लिग डिपिएलमा प्लेअफ पुग्ने सम्भावना समाप्त भएको छ। कप्तान विनोद भण्डारीले अत्यावश्यक अर्धशतक प्रहार गरेपछि महेन्द्रनगरले रूपन्देहीबाट पाएको 145 रनको लक्ष्य 18.5 ओभरमा 6 विकेट गुमाउँदै हासिल गरेको थियो। प्रतियोगितामा रूपन्देहीको यो लगातार 4 हार हो। यसअघि हिजै भएको पहिलो खेलमा पवन सर्राफको अलराउन्ड प्रदर्शनमा विराटनगर किङ्सले टिम चौरा धनगढीमाथि 18 रनको जित हात पारेको छ। आज डिपिएलमा विराटनगर किङ्स विरुद्ध काठमाडौँ गोल्डेन्स बीच प्रतियोगिता हुने भएको छ। दिलबहादुर छत्यालले नागरिक दैनिकमा खबर लेख्नु भएको छ।
बाँकेको खजुरा गाउँपालिका क्षेत्रमा पहिलो पटक आधुनिक मेसिन जडानसहितको स्प्रे मेसिन भित्रिएको छ। वडा नम्बर 2 पिछडा वर्ग समुदायको निम्ति छुट्याएको लक्षित रकमले हिजो उक्त समुदायलाई आधुनिक स्प्रे मेसिन वितरण गरिएको वडाध्यक्ष देवीलाल शर्माले जानकारी दिनुभयो। वडाभित्र रहेका पिछडा वर्गको आर्थिक समृद्धिका लागि वडाले स्प्रे मेसिन 1000 लिटरको ट्याङ्कीसहितको उपलब्ध गराएको हो। सद्भावमा खबर छ।
यस्तै खजुरा गाउँपालिकाकै अर्को खबर छ। त्यहाँ हिजोदेखि 3 महिने सिलाइ कटाई प्रशिक्षण सुरु भएको छ। गाउँपालिकाको सहयोगमा कालिका बहुद्देश्य सहकारी संस्था लिमिटेडले सिलाइ कटाई प्रशिक्षण सञ्चालन गरेको हो। लक्षित वर्गका महिलालाई सिप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले सिलाइ कटाई प्रशिक्षण सञ्चालन गरिएको अध्यक्ष किस्मत कुमार कक्षेपतिले बताउनुभयो। खजुराकै अर्को खबरमा राधापुरका किसानहरू व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएपछि खजुरा गाउँपालिकाले तालिममा लगानी गरेको छ।
अस्तिराति परेको चट्याङले सल्यानका 3 सामुदायिक रेडियोहरूमा ठुलो क्षति पुगेको चट्याङले क्षति पुर्याएको छ। हावाहुरी र असिना पानीसँगै परेको चट्याङले रेडियो राप्ती, रेडियो तहल्का र रेडियो सल्यानका ट्रान्समिटर लगायतका सामग्रीहरूमा क्षति पुगेको हो। चट्याङबाट ट्रान्समिटर, मिक्सर, युपिएस, कम्प्युटर लगायतका सामग्रीमा क्षति पुगेको रेडियोहरूले जानकारी दिएका छन्। राति 8:30 रेडियो बन्द गरेको समयमा सबै रेडियोमा एकैपटक चट्याङ परेको थियो।
यिनै खबरसँगै पश्चिम डायरी सकियो। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपल्ट।
ढुकुटीमा लगानी गर्ने नेपालगञ्जका दर्जनौ महिला ठगी, 4 करोड लगानी डुब्यो, कानुनी उपचार नपाएपछि पीडितहरू बिचल्लीमा।
बर्दिया ट्राफिकद्वारा भारतीय नम्बरका सवारी जाँचमा कडाई, 3 दर्जन भारतीय नम्बरका अवैध सवारी साधन नियन्त्रणमा।
बाँकेमा सुविधायुक्त नयाँ गाडी चलाउने प्रतिस्पर्धा, मुक्त कमलहरीले सञ्चालन गरेका सहकारीलाई मलखात कारोबार अनुमति माग।
र कर्णाली प्रदेशको बैठक रारा तालमा बस्ने। हवस् त, प्राविधिक सहयोगी योगेशसँगै राकेश र म तुला बिदा हुन्छौँ। आज चैत्र 23 शुक्रबार, अप्रिल 6 तारिक। एकैछिनपछि दैनिक रेडियो पत्रिका बिट न्युज सुन्न नभुल्नुहोला। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।